हामी आजको यो मौकाको लागि अनि यो क्रिसमसको नजिकैको समय जसरी हामी अघि क्रिसमसको भजनहरू गाउँदै थियौँ, साँच्ची नै 2000 वर्ष अगाडि येशु प्रभु संसारमा आउनुभयो, जसले गर्दाखेरि इतिहासलाई दुई फ्याक बनायो, होइन? येशु प्रभु संसारमा जन्मिनु पछाडि र अगाडिलाई दुईटा त्यो सम्मत पनि दुई किसिमले हामी हेर्छौँ। एउटा चाहिँ बिफोर क्राइस्ट भन्छ, बिसी, अर्को चाहिँ एडी, प्रभुको वर्षबाट सुरु भएको, जुन चाहिँ 2022 अहिले। त्यस कारणले यो एउटा परमेश्वर संसारभरि मान्ने, होइन, नेपालको चाहिँ छुट्टै पनि छ अर्को मिति, तर संसारभरि मान्ने मिति चाहिँ यो हो। अनि यसले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ कि यो परमेश्वरको शक्ति, यसले पनि हामी देख्न सक्छौँ, उहाँको गवाही देख्न सक्छौँ, उहाँ महत्त्वपूर्ण मुख्य हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौँ। अनि अस्तिको हप्ता हामीले ख्रिस्ट जन्मको बारेमा भएका भविष्यवाणीहरू हेरेका थियौँ। वास्तवमा ख्रिस्ट जन्मको भविष्यवाणीको कुरा गर्दाखेरि प्रशस्त भविष्यवाणीको कुराहरू छन् बाइबलमा, पुरानो नियममा भएका कुराहरू नयाँ नियममा आएर पुरा भएका कुराहरू प्रशस्त छन्। अनि तपाईँलाई मैले एउटा भविष्यवाणी भनेको थिएँ, दुरुस्त, अनि नयाँ नियमको सुसमाचारका पत्रहरूमा, मत्ती एकाध्यायमा, लुकामा हामी देख्दछौँ कसरी येशु प्रभुको जन्म एउटा कन्या केटीमा, अनि बेतलेहेममा, त्यो सहरको ठाउँको नाम, अनि कसरी गर्व हुने, यो सम्पूर्ण कुरा चाहिँ पहिला नै 700 वर्ष, 740 वर्ष करिब करिब अगाडि भविष्यवाणी भएको कुरा थियो, होइन? त्यस कारणले यो क्रिसमस भनेर हामी मनाइराखेका छौँ। क्रिसमस भनेको चाहिँ के हो त भन्दाखेरि, क्रिसमस चाहिँ ख्रिस्ट जन्मको कुरा हो। क्रिसमस, क्रिसमस भन्दाखेरि चाहिँ 2000 वर्ष अगाडि येशु प्रभु आफ्नो सिंहासन छोडेर आफैलाई रित्याइकन हामीलाई बचाउनको लागि मानिस बन्नुभयो। येशु मानिसको रूपमा अवतार लिनुभयो भन्छ नि, इन्कार्नेट, मानिसको अवतार लिएर आउनुभयो, मानिस भएर जन्मिनुभयो, तर उहाँ पुरै परमेश्वर हुनुहुन्थ्यो अनि पुरै मानिस हुनुभयो, जसले गर्दाखेरि हामीसँग उहाँ बोल्न सक्नुभयो, परमेश्वरलाई हाम्रो अगाडि प्रकट गर्न सक्नुभयो, अनि हामीलाई परमेश्वरको सम्बन्धमा ल्याउनलाई आवश्यकता पर्ने सबै कुराहरू, हाम्रो पापबाट बचाउनलाई उहाँ बलिदान हुनुभयो, अनि उहाँ मृत्युलाई जितेर बौरी उठाइनुभयो र उच्च पारिनुभयो र सबै अधिकार मा फेरि परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुभयो। अनि क्रिसमसको महत्त्वपूर्ण कुरा चाहिँ यही हो। तपाईँलाई म भन्न चाहन्छु, यो बाइबलको मुख्य सार यही हो कि मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो, सबै कुराहरू परमेश्वरबाट भए, त्यसपछि मानिसले पाप गर्यो, जुन चाहिँ हामीलाई थाहा छ बाइबलको पहिलो पुस्तक उत्पत्ति 2-3 अध्यायमा मानिसको सृष्टि र कसरी मानिसलाई परमेश्वरले दिनुभएको आज्ञा उसले उल्लङ्घन गरेर आदम र हवा जो पहिलो जोडी मानिसहरू थिए परमेश्वरको विरुद्धमा पाप गर्छन्, उनीहरूले पाप गरेको कारणले उनीहरूको सम्बन्ध परमेश्वरसँग टुट्दछ, पापले चाहिँ मानिसमा मृत्यु ल्याउँदछ, अनि यो कुरो महत्त्वपूर्ण छ। अनि तपाईँलाई म भन्न चाहन्छु, मानिसले पाप गरेको कारणले, एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, अस्तिको हप्ता मैले पढेँ होला सायद, र आज फेरि त्यो पद दोहोऱ्याउन चाहन्छु। त्यो चाहिँ, जब आदम र हावाले पाप गरेका थिए, मानिसहरू, त्यसपछि जन्मिएका सबै मानिसहरू पापमा जन्मिन्छन्, अनि त्यो कुरो थुप्रो बाइबलमा छ, तर तपाईँलाई एउटा दुईटा भजन सङ्ग्रहको पद पढ्न चाहन्छु, तपाईँलाई अस्ति पनि मैले पढेको हुँ। भजन सङ्ग्रह 51:5 पदमा के लेखेको छ भने, साँच्चै म जन्मदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। यो भजन सङ्ग्रह लेख्ने दाउदले पवित्र आत्माको अगुवाईमा यो कुरा लेख्दछन्, म जन्मिँदै पापी थिएँ, आमाको गर्भ धारण गर्दादेखि नै म पापी थिएँ। यो हरेक मान्छेको यो अवस्था हो। त्यही कारणले कुनै पनि मान्छेले मानिसहरूको उद्धारको लागि बलिदान भएर उद्धार गर्न सक्ने थिएन, किनभने ऊ त जन्मिँदै पाप, उसमा त पाप थियो, उसमा मृत्यु थियो। अनि मानिसहरूको उद्धारको लागि यस्तो खालको बलिदान हुनु पर्थ्यो जो चाहिँ पवित्र होस्, जसमा पाप नहोस्। अनि त्यही कुरा चाहिँ कुमारी कन्या केटीबाट गर्भधारण भएर परमेश्वरीय तरिकाले पवित्र आत्माबाट अनि येशू गर्भधारण हुनुभयो, अनि कन्या केटीबाट उहाँ जन्माउनु भयो, जसले गर्दाखेरि येशू चाहिँ मानिसको बिउबाट होइन परमेश्वरबाट, त्यसकारण उहाँमा पाप थिएन, त्यसकारण उहाँ पाप रहित हुनुभएको हुनाले उहाँ पूर्ण रूपमा मानिस हुनुहुन्थ्यो हामी जस्तै, तर हाम्रो जस्तो पाप स्वभाव उहाँको थिएन अनि उहाँमा कुनै पाप थिएन। बाइबलमा ठाउँ ठाउँमा लेखेको छ, एउटा तपाईँले यो के भन्छ त्यसलाई दोस्रो कोरन्थी, यो अर्को पद पढ्दैछु म, यहाँ मैले नलेखेको दोस्रो कोरन्थीको 5 अध्यायमा तपाईँले हेर्नुभयो भने दोस्रो कोरन्थी 5 अध्याय येशुख्रिस्ट पापरहित भएको कुरा यहाँ लेखिएको छ। 5 अध्यायको 18 तल तपाईँलाई म पढ्न चाहन्छु। वास्तवमा येशुख्रिस्ट यो क्रिसमसको सन्दर्भ, यसको सार्थकता, यसको उद्देश्य यो सबै कुरामा छ, यो टोटल कनेक्सन छ यसमा। येशुख्रिस्टको बलिदानबाट मानिसले उद्धार पाउनको लागि स्वर्ग जाने, परमेश्वरकोमा सम्बन्धमा आउने जुन बाटो बनाउने काम गर्नुभयो, येशुख्रिस्ट मध्यस्थ भएर आउनुभयो, उहाँले पुरा गर्नुभयो यो काम। यहाँ के लेखेको छ भनेदेखि दोस्रो कोरन्थी 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेको छ, हेर नयाँ आएको छ। त्यसकारण तपाईँ र म जो ख्रिस्टलाई विश्वास गरेका छौँ नि, यो पद धेरैचोटि पढ्नुपर्छ हामीले, हामीले मनन गर्नुपर्छ। तपाईँ र म नयाँ सृष्टि हो, नयाँ सृष्टिमा चाहिँ पुरानो कुरा चाहिँ बित्छ, अर्काको कुरा काट्ने, खालि अर्काको बारेमा उनीहरूको कमजोरीहरू बताउने होइन, फलानु मान्छेले फलानुसँग पैसा चोरेर, फलानु मान्छे फलानुसँग यस्तो यस्तो गरेर, फलानु मान्छेसँग भेट भयो कि, त्यही कुरा धेरै भेटेको छु मैले। यही गएको हप्ता पनि एकजना मान्छेसँग भेटेको थिएँ, फटाफट एउटाको कुरा गरिरहेको थिएँ, त्यो कुरै नगरिकन त हाम्रो भातै नपत्ने जस्तो, विश्वासीको कुरा गर्दैछु मैले। तर तपाईँ र म यदि ख्रिस्टमा साँच्ची नै नयाँ जन्म पाएका छौँ, येशु ख्रिस्ट 2000 वर्ष अगाडि संसारमा आउनु भएर जुन काम पुरा गर्नुभयो र तपाईँ र मलाई उद्धार दिनुहुन्छ, तपाईँ र मैले येशुबाट पाउने उद्धारको अनुभव गऱ्यौँ भने तपाईँ र म नयाँ सृष्टि हुन्छौँ, हामीमा नयाँ कुरा हुन्छ, त्यो पुरानो त चट्टै जान्छ। प्रियहरू, ख्रिस्चियन र अक्रिस्चियनमा यही भिन्नता छ, पवित्रतामा हिँड्ने मान्छे अपवित्र कुरा त्यागेको हुन्छ। अनि यहाँ लेखेको छ, यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई यहाँनिर लेखेको छ, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो। एउटा कुरा चाहिँ के लेखेको छ यहाँ भनेदेखि 18 पदमा, हामी जो नयाँ सृष्टि हुन्छौँ नि, यो तपाईँ सबैलाई म भन्न चाहन्छु, धेरै जस्तो मान्छेको सानो सानो इगो भन्छ अङ्ग्रेजीमा, छर्लङ्ग देखिन्छ, यति छिटो देखिन्छ। तपाईँ बाइबल पढ्न थाल्नुभयो भने तपाईँले आफ्नै जीवनमा धेरै कुरा देख्नुहुन्छ जुन चाहिँ त्याग्नुपर्ने हुन्छ, जो ख्रिस्चियनसँग हुनै सक्दैन, अनि त्यो कुरा चाहिँ तपाईँ र मेरो शक्तिले हुँदैन, यो परमेश्वरले गर्नुहुन्छ। यो नयाँ सृष्टि हुने कुरा परमेश्वरबाट भएको, 18 पदमा, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो। सो ख्रिसमसको मतलब चाहिँ आदम र हवाले गरेको पापको कारणले मृत्यु र परमेश्वरको सम्बन्धबाट टुटेको अवस्थाबाट फेरि मानिसहरूलाई परमेश्वरको सम्बन्धमा ल्याउने कामको लागि येशू ख्रिस्ट संसारमा आउनुभयो, र उहाँले त्यही काम पुरा गर्न आउनुभयो। तपाईँलाई मलाई थाहा छ जुन चाहिँ पापको मूल्य बलिदान भएर तिर्नु पर्थ्यो, अनि यहाँ यो परमेश्वरले गर्नुभयो होइन, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो। तपाईँ र मलाई क्रिस्चियन बनाउनु भनेको त परमेश्वरको सम्बन्धमा आउनु हो, मिलापमा आउनु हो, उहाँसँग सम्बन्धमा आउनु हो। परमेश्वरको सम्बन्धमा त्यो मान्छे आउनु सक्छ जसले पाप गर्न छोडिदिन्छ, किनभने पापको कारणले परमेश्वर र मानिसको सम्बन्ध सम्भव छैन। त्यो पापलाई हटाउने एउटा मात्रै व्यक्ति येशु, उहाँको बलिदानले मात्रै कसै पनि कुनै पनि व्यक्तिको पाप क्षमा हुन सक्छ। बुझ्नुहुन्छ, यो क्रिसमस यही अर्थ राख्दछ। परमेश्वरले नै हामीलाई मिलापमा ल्याउनु भयो होइन, हामीलाई मिलापको सेवा दिनुभयो। अब दुईटा कुरा यहाँनिर छ, तपाईँ र म जो ख्रिस्टबाट नयाँ सृष्टि भएको छौँ परमेश्वरको काम हो। त्यो ख्रिस्ट येशुद्वारा भनेको ख्रिस्टको बलिदानद्वारा उहाँले रगत बगाउनु भयो, आफ्नो शरीरमा दुःख भोग्नुभयो, अनि उहाँले मृत्यु सहनुभयो र गाडिनुभयो। त्यो सबै हाम्रो दण्ड भोग्नु भएको थियो। अब उहाँलाई विश्वास गरेर उहाँले हाम्रो लागि क्षमा दिनुहुन्छ, उहाँको रगत हाम्रो पाप धोइदिन्छ। अब हामी परमेश्वरको सम्बन्धमा जानलाई पाप रहित हुन्छौँ। धर्मी ठहरिने भन्ने शब्द अङ्ग्रेजीमा जस्टिफिकेसन भन्छ, विश्वासद्वारा हामी धर्मी ठहरिन्छौँ। विश्वास चाहिँ येशूको बलिदानप्रति, येशूले गरेको कामको लागि। उहाँ मृत्युमा गएर बौरी उठ्नुभयो अनि हाम्रो मूल्य चुकाउनु भयो, हाम्रो सट्टामा मर्नुभयो। यो सबै कुरा विश्वास गरेपछि हामी उहाँबाट क्षमा पाएर नयाँ हुन्छौँ, त्यही नयाँ सृष्टि। अनि हामीलाई मिलापको सेवा दिनुभयो भनेको चाहिँ तपाईँ र म जो नयाँ भएका हुन्छौँ र परमेश्वरसँग ख्रिस्टद्वारा मिलापमा आएका हुन्छौँ, पाप गर्न छोड्छौँ, पाप पनि त्यागिसक्छौँ। तर एउटा नयाँ कुरा सुरु हुन्छ, हामी मिलापको सेवा गर्न थाल्छौँ। अनि अघि त्यहाँ राम्ररी भाइले सोध्दै गरेका थियो, आज कोही नयाँ मान्छे हुनुहुन्छ, तपाईँले मिलापको सेवा गर्न थाल्नुभयो भने नयाँ नयाँ मान्छेलाई मिलापको सेवाद्वारा मण्डलीमा ल्याउनुहुन्छ। बुझ्नुहुन्छ, यो पास्टर अगुवा अथवा कुनै मुख्य व्यक्तिहरूको मात्रै काम होइन, मण्डलीका हरेक व्यक्ति, किनभने मण्डली भनेको चाहिँ येशूको शरीर, हामी सबै अङ्गहरू हौँ। तपाईँ लाग्छ म त बोल्न पनि जान्दिनँ, बाइबल पनि राम्रोसँग पढ्न सक्दिनँ, तपाईँले परमेश्वरसँग कुरा गर्नुहोस् न, प्रभु तपाईँ कसरी म तपाईँको सेवा गर्नु मिलापको प्रियहरू, हाम्रो हृदय प्रभुलाई दिनुपर्छ, हामी पुरा 100% हृदयले काम गर्नुपर्छ। परमेश्वरलाई सारा हृदयले प्रेम गर्ने भनेको के, उहाँको इच्छा गर्ने हो नि, उहाँको सेवा गर्ने हो नि। हामी संसारकै मान्छे जस्तो राजनीति गर्ने जस्तै, वल्लो घर पल्लो घरको खालि अर्काको कुरा गर्ने जस्तै, लोभ गर्ने जस्तै, डाह गर्ने जस्तै, यदि हामी त्यस्तै खालको जीवन जिउँछौँ भने हामी ख्रिस्टलाई पछ्या हुँदैनौँ नि प्रियहरू। हो, यो एकदमै महत्त्वपूर्ण हो। हामी त मिलापको सेवा गर्नुपर्छ, हामी फुटको र झगडाको सेवा होइन, मिलापको सेवा। यो परमेश्वरबाट आउँछ। अघि त्यहाँ भाइले रामहरूले पढ्दै थियो फिलिपी 2:13, तपाईँ र मलाई असल काम गर्ने र परमेश्वरको इच्छा बुझ्ने त्यो सबै कुरा कहाँबाट आउँछ, त्यो त्यो कुरा चाहिँ परमेश्वरको अनुग्रहबाट आउँछ होइन, परमेश्वरको अनुग्रहबाट आउँछ। हामीले त्यहाँ सिक्दछौँ परमेश्वरको अनुग्रहबाट। फिलिपी, तपाईँलाई त्यो पद म अलिक राम्रोसँग पढिदिन्छु, किनभने यो यस्ता पदहरू एकदम महत्त्वपूर्ण छ, तपाईँले बुझ्नुपर्छ। तपाईँ र म कसरी परमेश्वरको इच्छा अनुसार मिलापको सेवा गर्न सक्छौँ किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार भनेको चाहिँ परमेश्वरको योजना अनुसार सबै असल हुन्छ, इच्छा गर्ने। तपाईँ र मैले भित्रैदेखि जे इच्छा गर्छौँ नि दिनदिनै जुरुक्क उठ्ने बित्तिकै मनमा जे आउँछ नि त्यो त्यस्तो खालको इच्छा गर्ने र त्यही अनुसारको परमेश्वरको काम गर्ने, दुवै तुलाउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। अर्को ठाउँमा चाहिँ हामीले के देख्छौँ भने परमेश्वरको अनुग्रह हामी हरेकमा अदृश्य रूपमा काम गरिराखेको हुन्छ। तपाईँले गलत निर्णय नलिएर सही निर्णय, परमेश्वरको मिलापको सेवा गर्ने काम गर्ने कुरालाई पनि परमेश्वरले तपाईँलाई अदृश्य रूपमा पवित्र आत्माले काम गर्नुहुन्छ। तर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँ र मैले उहाँलाई विश्वास गरेर आफ्नो जीवन उहाँलाई दिनुपर्छ। अनि यहाँ 19 के छ, अर्थात् स्वयं ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूका अपराध का लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भयो। यहाँ के लेखेको छ? स्वयं ख्रिस्टमा हुनु भएर, भनेको चाहिँ येशु ख्रिस्ट जो हुनुहुन्थ्यो परमेश्वर आफै हुनुहुन्थ्यो नि, येशु ख्रिस्टमा परमेश्वर हुनुहुन्थ्यो। खासमा हामी बाइबलमा परमेश्वर एउटै परमेश्वरको बारेमा सिक्छौँ, पिता पुत्र पवित्र आत्मा त्रि एक, तिनवटा व्यक्तित्वमा हामी देख्दछौँ, तर परमेश्वर एउटै। किनभने प्रभु येशूले भन्नुहुन्छ, जसले मलाई देखेको छ, युहन्ना 14 अध्यायमा तपाईँले पढ्नुभयो भने, फिलिपले पिता देखाइदेऊ भन्दाखेरि येशू प्रभुले उसलाई जवाफ दिएर के भन्नुहुन्छ, तिमी कसरी त्यसो भन्छौ, तिमीले मलाई देखिसकेका छौ, जतिले मलाई देखेको छ, पितालाई देखेको छ। बाइबलमा हामी के पढ्छौँ, येशु प्रभु संसारमा परमेश्वरलाई प्रकट गर्न आउनुभयो, पितालाई प्रकट गर्न संसारमा मानिसहरूको बिचमा परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ, को हुनुहुन्छ भनेर प्रकट गर्न, देखाउन आउनुभयो। मानिस भएर मात्रै त्यो गर्न सक्नुहुन्थ्यो, किनभने हामीले परमेश्वरको भाषा र परमेश्वरको कुरा बुझ्ने थिएनौँ। येशु प्रभु मानिस भएर आउनुभयो हामी जस्तै, अनि उहाँले पितालाई हाम्रो बिचमा प्रकट गरिदिनु भयो, ताकि हामी येशु ख्रिस्टद्वारा परमेश्वरको सम्बन्धमा आउन सकौँ। त्यो त्यसकारणले क्रिसमस त्यो दिन हो जुन दिन परमेश्वरले आफ्नो पुत्र संसारमा मानिसहरूको उद्धार गर्नलाई जे जे गर्नुपर्नेछ त्यो सबै कुरा गर्नलाई पठाउनु भयो। अनि जुन चाहिँ 2000 वर्ष अगाडि भइसक्यो, तर त्यसले के काम गर्यो भनेदेखि, तपाईँ र मेरो परमेश्वरसँग सम्बन्ध हुन नसक्ने जुन कुराहरू थियो त्यसलाई मेटाइदिनु भयो। येशूले ती सबै पापको लागि क्रुसमा मरिदिनु भयो। बाइबलमा लेखेको छ, येशूको मृत्यु जो क्रुसमा थियो त्यसले पापलाई पनि निशक्ति बनायो, पापलाई जित्नु भयो, मृत्युलाई जित्नु भयो। अब येशूमा विश्वास गर्नेहरू पनि पाप र मृत्युको बन्धनमा बस्नु पर्दैन। तपाईँ र मलाई फेरि पापले फेरि डोर्याउँछ भनेदेखि, तपाईँ र म फेरि दो धारमा हिँडिराख्छौँ भनेदेखि हामीले येशूलाई पक्का पछाउँदैन। जसले येशूलाई पक्का पछाउँछ उसले पाप गर्न छोडेको हुन्छ। प्रियहरू, यो कुरा बाइबलमा छ। त्यसैले यो परमेश्वरसँग मिलाप ल्याउने यो क्रिसमस त्यो कुरा हो जहाँ परमेश्वरले गर्नुभएको प्रतिज्ञा, एउटा मिलाप गर्ने उद्धारकर्ता पठाउने, अनि 2000 वर्ष अगाडि नै त्यो कुरा गर्नुभयो, जसले गर्दाखेरि अब फेरि मानिसहरू परमेश्वरको सम्बन्धमा आयो। अर्थात् ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। भनेको चाहिँ यहाँ पावलले के भन्दैछ भने, कोरन्थीहरूलाई, मानिसहरू जो पाप गरिराखेका छन्, गलत गरिराखेका छन्, त्यसको हिसाब किताब त यदि हामीले त्यसबाट पश्चाताप गरेर फर्केनौँ भने एक दिन हुन्छ। बाइबलमा त्यो पनि छ, जसले सुसमाचार सुनेर येशूको कुरा सुनेर विश्वास गरे भन्ला, तर पक्का परमेश्वरलाई आफ्नो जीवन दिएर प्रभुको पवित्रताको पछि लाग्दैन नि, त्यसको चाहिँ बाइबलमा लेखेको छ उसको काम अनुसारको न्याय हुन्छ। अनि जो पापमै रहन्छ त्यो चाहिँ त्यो कहिल्यै ननिभ्ने आगोको कुण्डलीमा फालिन्छ भन्ने कुरा लेखेको छ। त्यस कारण यहाँ पावलले भन्छ त्यो मिलापको सन्देश हामीलाई सुम्पेको छ 20 पदमा, यसकारण हामी ख्रिस्टका राजदूतहरू हौ, परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। परमेश्वरले अनुरोध गरिराख्नु भएको, परमेश्वरले चाहिराख्नु भएको कुरा चाहिँ हरेक व्यक्तिहरू यो शान्ति मिलाप ल्याउने सन्देश जो ख्रिस्टको सुसमाचार छ त्यसलाई ग्रहण गरेर विश्वास गरेर फेरि परमेश्वरको मिलापमा हरेक व्यक्ति आओस्। यो कुरो चाहिँ ख्रिसमसले दिने सन्देश हो। हामी सबै परमेश्वरको सम्बन्धमा आउने, मिलापको सन्देश ल्याउने यो ख्रिसमस त्यही हो। अनि 21 पदमा तपाईँलाई मैले अघि भन्नु खोजेको कुरा चाहिँ यहाँ छ, किन येशु ख्रिस्ट कन्या केटीमा पवित्र आत्माबाट गर्व हुनु पर्यो, अरूभन्दा फरक हुनु पर्यो? किनभने पाप भएर कुनै पनि मान्छेद्वारा जन्मिएको मान्छेमा पाप हुन्थ्यो, तर येशु ख्रिस्ट परमेश्वरको आत्माद्वारा आउनु भएको हुनाले उहाँमा पाप थिएन, त्यहाँ मानिसको बिउ थिएन। किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर, येशु ख्रिस्टमा परमेश्वरको धार्मिकता भनेको चाहिँ परमेश्वरको जस्तै स्वभाव पवित्रता उहाँको जस्तै सोच उहाँको जस्तै चरित्र उहाँको जस्तै विचार उहाँको जस्तै जिउने कुरा धार्मिकता भनेको चाहिँ अङ्ग्रेजीमा राइचसनेस भन्छ राइट ठिक सही कुरा जुन चाहिँ पवित्र कुरा जुन चाहिँ पाप नभएको कुरा जो परमेश्वरको इच्छा अनुसारको कुरा अनि यहाँ के लेखेको छ हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ कसमा येशूमा किनभने येशू हाम्रो लागि पाप बन्नुभयो यहाँ लेखेका कुरा त्यही हो सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो तपाईँ र मेरो खातिर येशू पापै नहुने एकदमै पवित्र हुनुहुन्थ्यो मानिस हुनुहुन्थ्यो परमेश्वर हुनुहुन्थ्यो तर उहाँ हाम्रो लागि पाप बनेर श्रापित बनेर क्रुसमा मर्नुभयो तर उहाँको आफ्नो होइन हामी सबैको पाप उहाँले बोक्नुभयो उहाँको आफ्नो होइन हामी सबैको कष्ट उहाँले भोगिदिनु भयो अनि यो कुरो क्रिसमसको महत्त्व यहाँ राख्छ त्यसकारणले तपाईँ र मेरो जीवनमा बदलाव आएन भने यसको कुनै अर्थ रहँदैन अब तपाईँलाई म अस्तिको चोटि मैले एडभेन्टको कुरा गरेको थिएँ यो चार हप्ता क्रिसमसभन्दा अगाडि धेरै जस्तो मण्डलीमा एडभेन्ट भनेको चाहिँ आगमन ख्रिस्ट आउने कुराको बारेमा सोच गर्छन् जुन सोच भनेको चाहिँ विभिन्न किसिमका कुराहरू गर्छन् तपाईँलाई मैले अस्ति नै भनिसकेको छु यो क्रिसमसको सम्बन्धमा विभिन्न तरिकाहरू रीतहरू मान्छेहरूले गर्छन् त्यहाँ पनि म एउटा के भन्छ त्यो बेलुन राखेको देख्दछु त्यहाँ अब तपाईँले के राखे थाहा छैन मान्छेले क्रिसमस ट्री राख्छ यो सबै कुरा राम्रो गर्न सकिन्छ तर यसले हाम्रो मुक्तिसँग केही मतलब छैन हाम्रो मुक्ति केवल येशूले दिनुहुन्छ तर मान्छेहरूले यसलाई प्रयोग गरेर सम्झना गरेर आफ्नो आत्मामा सोच गरेर पश्चतापी हृदय भएर परमेश्वरको सम्बन्धमा अलि नजिक आउने आफ्नो जीवनहरू मूल्याङ्कन गर्ने कसरी तपाईँ र मैले आफ्नो जीवन मूल्याङ्कन गर्दैन अझ धेरै जस्तो हामी जो बढी बोल्छौँ बढी काम गर्न खोज्छौँ अरू सबैको अगाडि म केही गर्छु भने देखाउँछौँ हामी आफैलाई जाँच्दैनौँ हामीले आफैलाई जाँच्नुपर्छ हामी परमेश्वरमा कहाँ छौँ हामी परमेश्वरको नम्रतालाई धारण गरेका छौँ येशूको स्वभावलाई हाम्रो जीवनमा विकास गरेका छौँ हुन दिएका छौँ परमेश्वरलाई पछ्याएका छौँ त्यसकारणले यो एडभेन्टको कुरा गर्दाखेरि येशू ख्रिस्ट संसारमा आउनु हुँदाखेरि आशा प्रेम आनन्द शान्ति लिएर आउनुभयो यो चाहिँ ख्रिस्टका गुणहरू थियो आशा कहिल्यै नमर्ने पत्रुसले जीवित आशा भन्छन् प्रेम अगापे प्रेम असीमित निस्वार्थ कन्डिसन नभएको पहिलो कोरिन्थी 13 अध्यायको प्रेम जो येशु ख्रिस्टले देखाउनु भयो जुन आज्ञा येशुले दिनुभएको छ अनि दुईटा आज्ञा महत्त्वपूर्ण आज्ञा हामीले बाइबलमा सिक्छौँ सुसमाचारमा परमेश्वरलाई प्रेम गर्ने कुरा अनि छिमेकीलाई आफूलाई जस्तो प्रेम गर्ने कुरा त्यो अगापे हो त्यो अगापे भनेको चाहिँ परमेश्वरीय प्रेम निस्वार्थ मैले के पाउँछु भनेर मात्रै होइन कि परमेश्वरको जस्तो प्रेम कुनै पनि क्रिस्चियन त्यस्तो खालको प्रेम अभ्यास गर्नुपर्छ आफ्नो शक्तिमा सक्दैन तर परमेश्वरले सहायता गर्नुहुन्छ अर्को कुरा जब उसले परमेश्वरमा आशा र प्रेमको अनुभव गर्छ प्रभु येशूको उपस्थिति हुन्छ उसमा आनन्द हुन्छ अनि त्यो आनन्दले परमेश्वरको सम्बन्धमा पनि आउँछ शान्ति हुन्छ परमेश्वरसँग शान्ति हुन्छ परमेश्वरसँग आनन्द हुन्छ यो एडभेन्टको कुरा गर्दा यो चारवटै विषयलाई हामीले एउटा एउटा सर्वन बनाउन सक्छौँ धेरै कुरा यसमा अध्ययन गर्न सकिन्छ तर फेरि पनि तपाईँलाई यो क्रिसमसको कुरा गर्दा यो सम्झाउन चाहन्थेँ अनि तपाईँलाई म यो क्यान्डल देखाउन चाहन्थेँ यहाँ धेरै जस्तो ठुल्ठुलो चर्चमा यस्तो हुन्छ यहाँ तपाईँले तिनवटा क्यान्डल बलेको देख्नुहुन्छ किनभने यो गएको हप्ताको फोटो हो यो हप्ता यो क्यान्डल लभको यो प्रेमको क्यान्डल पनि बल्छ यहाँ छ होप पिस जोय लभ अनि जोय चाहिँ पिङ्कमा छ यो चाहिँ आनन्द अनि यो चाहिँ खासमा सेतो क्यान्डल हो यो चाहिँ येशूको ख्रिस्टको क्यान्डल यसरी मान्छेहरूले बाल्ने गर्छन् फेरि पनि तपाईँलाई सम्झाउँछु यो सबै कुरा गरेर हामीले धर्म कमाउँदैन हिन्दू धर्म जस्तो होइन हामीले त विश्वासद्वारा ख्रिस्टबाट पाउँछौँ तर यी सबै कुराले के हुन्छ भनेदेखि हामी एउटा रमाइलो एउटा आफैलाई राम्रो वातावरण ल्याउने कुरासम्म मात्रै तर हामीलाई सम्झना दिने कुरा किनभने साँच्ची नै ख्रिस्टले जीवित आशा परमेश्वरसँगको गहिरो शान्ति कहिल्यै अन्त नहुने परमेश्वरको आनन्द अनि परमेश्वरीय प्रेम लिएर आउनुभयो जुन कुरा हामीले अनुभव गरेपछि हामीले अरूलाई बाँड्न सक्छौँ अनि यो कुरो म तपाईँलाई भन्न चाहन्थेँ। त्यसकारणले आजको वचन छोटकरीमा सरसर्ती म हेर्छु, यहाँसम्म ब्याकग्राउन्ड जस्तो मात्रै भयो तर म एकदमै छोटो गर्छु भन्ने सोचेको थिएँ। मानिसहरू र परमेश्वरको सम्बन्ध जब टुट्यो पापले, मानिसहरूले आत्मिक रूपमा उनीहरू मरे। तपाईँलाई अब यहाँनिर म भन्छु, चाहे जतिसुकै धर्म गरोस्, सबभन्दा बढी धर्मी मान्छे येशूलाई नचिन्ने अरू धर्म मान्ने कसलाई भन्ठान्नुहुन्छ तपाईँले? सायद तपाईँको परिवारमा कोही व्यक्ति होला एकदम धर्म मान्ने। तपाईँलाई म यहाँबाट भनिदिउँ, यो सत्य कुरा हो, बाइबलले यही कुरा भन्छ, संसारमा धर्म मानेर यहाँसम्म कि आफैलाई बलिदान गरेर स्वर्ग जानलाई उसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन, त्यो केही हुन सक्दैन। त्यो कुरो तपाईँ र मलाई थाहा हुनुपर्छ। त्यस्तो भयो भने यी सबै प्रियहरू जो आफ्नै मानिसहरू हुन्छन्, साथीहरू हुन्छन्, छिमेकीहरू हुन्छन्, इष्टमित्र हुन्छन्, येशूलाई नचिन्ने जस्तो सुकै धर्म मानोस्, उसमा मुक्ति छैन, उसको परमेश्वरसँग सम्बन्ध छैन। ऊ एक दिन आगोको गन्धकको भट्टीमा पर्छ। त्यही कारण तपाईँ र म अब चुप लाएर बस्दैन, हामी प्रार्थना गर्छौँ, किनभने उनीहरू आगोको भट्टीबाट बाँचुन्, येशू ख्रिस्टले गर्नुभएको बलिदान उनीहरूको निम्ति उद्धार गर्न सकोस्, तपाईँ र मैले प्रार्थना गर्न थाल्छौँ। त्यसकारणले यो मुख्य कुरा चाहिँ यो क्रिसमस हुनलाई चाहिँ पुरानो नियममा हामीले देख्दछौँ। तपाईँलाई म एउटा पद पढ्न चाहन्छु, भविष्यवाणीको कुरा गर्दै गर्दाखेरि अस्ति हामीले हेरेको थियौँ, सबभन्दा पहिलो ख्रिस्टको भविष्यवाणी चाहिँ उत्पत्ति 3:15 तेरो र स्त्रीको बिचमा, तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, शैतानलाई परमेश्वरले भन्नुहुन्छ, त्यसले तेरो शिर कुल्चनेछ र तैँले त्यसको कुर्कुच्चो डस्नेछस्, त्यसले तेरो शिर कुल्चनेछ। यहाँ येशु स्त्रीको सन्तान भनेर येशु प्रभुको भविष्यवाणी यहाँनिर तपाईँले देख्नुहुन्छ। अर्को तपाईँले त्यसपछि सुरु हुन्छ अब्राहमसँगको सम्बन्ध, अब्राहमलाई भविष्यवाणी गरिएको हुन्छ अनि परमेश्वरले अब्राहमलाई चाहिँ चुन्नुहुन्छ अनि परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब, मैले अब्राहम के अरे उत्पत्ति 12:1-2-3 पढ्दैछु, तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु। यहाँ यो कुरो लेखिएको छ अनि तपाईँलाई म यो पद पढ्न चाहन्छु, अर्को भविष्यवाणी यहाँनिर लेखिएको छ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, शान्तिको पिता, अनन्तका पिता, शान्तिको राजकुमार कहलाइनु हुनेछ। अनि तपाईँलाई मैले अर्को पद पढ्न चाहन्छु, त्यो चाहिँ यसैया 7:14 पढ्दैछु। यहाँनिर यो भविष्यवाणी भएको थियो, पहिलो कुरा हामीले अघि दुईटा पढ्यौँ, एउटा चाहिँ स्त्रीको सन्तान, दोस्रो अब्राहमलाई चुन्नु भएको, अब्राहमकै कुलबाट उहाँले उद्धारकर्ता ल्याउनुहुन्छ, जस अब्राहमकै कुलबाट संसारको मानिसहरूलाई आशिष ल्याउनुहुन्छ। अनि यसैया 7:14 के छ, यसकारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भ धारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ। यो 740 वर्ष अगाडि तपाईँलाई मैले भनेको थिएँ, यो जुन चाहिँ लेखिएको छ यो 740 वर्ष अगाडिको कुरा हो, 740 वर्ष अगाडि। त्यसकारणले मैले के भन्नु खोजिरहेको छु यहाँ भनेदेखि, यो क्रिसमसको सन्देश एडभेन्ट भनेर जुन चाहिँ हामीले प्रभुको आगमन उद्धारकर्ता अङ्ग्रेजीमा के भन्छ, हिब्रूमा पुरानो नियममा मसाया भनिन्छ, हामीले मसीह जय मसी भन्ने शब्द, त्यही मसीह भन्ने शब्द हिब्रूबाट आयो, मसाया भन्ने शब्द होइन, त्यो शब्द जुन मसाया भन्ने छ यहुदीहरू सबैलाई थाहा थियो, यो उद्धारकर्ता यो मसीहको लागि पर्खिराख्ने कुरा यहुदीहरू सबैलाई थाहा थियो। अनि म तपाईँलाई एउटा 4 अध्यायमा सामरी स्त्री र यशु प्रभुको बिचको कुराकानीमा यो स्त्रीलाई पनि त्यो कुरा थाहा थियो, तपाईँलाई म यहाँ पढ्न चाहन्छु, युहन्ना 4:25, त्यस स्त्रीले उहाँलाई भनी म जान्दछु कि यहाँ मसीह, त्यही पुरानो नियममा मसाया जुन चाहिँ हिब्रूमा मसीह, नेपाली अहिले हामी ख्रिस्ट भन्छौँ, क्राइस्ट भन्छौँ अङ्ग्रेजीमा, ख्रिस्ट भनेको चाहिँ नयाँ नियममा, पुरानो नियममा मसीह भनिन्छ। अनि कि मसीह आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। यो कसको शब्द हो, कसको बोली हो, सामरी स्त्री जो इनारमा प्रभुसँग भेटेकी थिए, जो वेश्य आफ्नो चरित्रहीन भएको तर उसलाई मसीहको बारेमा थाहा थियो, त्यसको मतलब के थियो भने सारा संसार मसीहको लागि पर्खिराखेको थियो, उद्धारकर्ताको लागि पर्खिराखेको थिए। क्रिसमस परमेश्वरले मानिसहरूलाई आफ्नो सम्बन्धमा ल्याउनलाई मसीह पठाउनु भएको, मसीहको जन्म भएको कुरा हो। त्यसैले आदमको पापको प्रभाव पुरा मानव जातिमा थियो, जुन चाहिँ अघि हामीले भजन सङ्ग्रह 51 हेरेका थियौँ होइन, मान्छे गर्भमै पापी र पाप स्वभाव लिएर जन्मिन्छ, अनि आदमपछि जन्मेका सबै मानिसहरू पाप स्वभाव लिएर जन्मिएर उनीहरूमा पापको परिणाम चाहिँ मृत्यु थियो। त परमेश्वर प्रेमी हुनुभएकोले तपाईँले युहन्ना 3:16 पढ्नुभयो भने, युहन्ना 3:16 त्यहाँ लेखेको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो जुन पुत्र दिनुभयो, किन संसार भनेको चाहिँ मानिसहरू, संसारका मानिसहरू, जहिले पनि बाइबलमा संसार भन्दाखेरि चाहिँ विश्वास गरिनसकेका मानिसहरू नै भन्ने, संसार भन्ने बित्तिकै परमेश्वरको जातिभन्दा फरक, तर मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुभयो, उनीहरूको उद्धारको लागि आफ्नो पुत्र दिनुभयो। अब त्यो येशु जो परमेश्वरबाट उद्धारकर्ताको रूपमा आउनुभएको माथि जसले विश्वास गर्छ त्यो नाश हुँदैन, यहाँनिर विश्वास गर्ने नाश हुँदैन, किनभने उसले त येशुबाट अनन्त जीवन पाउँछ, अनन्त जीवन अजम्मरी जीवन, कहिल्यै नमर्ने जीवन। तर जसले येशुमा विश्वास गर्दैन नाश हुन्छ, येशुमा मात्र नाश हुँदैन, धर्मले उद्धार गर्दैन। तर अनगिन्ती मान्छेहरू त विभिन्न धर्म मानेर बस्छन् होइन, त्यसकारणले तपाईँलाई म भन्छु यो भविष्यवाणी जो परमेश्वरले भन्नुभएको थियो, अब त्यसको परमेश्वरबाट सुरु भयो। अनि तपाईँलाई मैले अब्राहमको चुनाव उत्पत्ति 12 अध्यायको बारेमा पढेको थिएँ होइन, अब्राहमको चुनाव थाहा छ, अब्राहमको समयसम्म जब आदमले पाप गर्यो कति समय छ, 4,000 वर्ष। जब आदम र हवाले पाप गर्यो त्यो समयदेखि अब्राहमको समय 4,000 वर्ष, बाइबलमा त्यही निस्किन्छ, 4,000 वर्षपछि अब्राहम चुनिए। मान्छेले सोच्यो, मान्छेले कहिले बुझ्या छैन, यहाँसम्म कि येशु प्रभु संसारमा हुँदै गर्नुहुँदा चेलाहरू 3.5 वर्षसँगै बस्दा उनीहरूले बुझ्न सकेन। उनीहरूले बुझेको चाहिँ के छ भनेदेखि, रोमी साम्राज्यबाट पोलिटिकल रूपमा राज्य हात पारेर सबैलाई नाश गरेर उनीहरूलाई राजा भएर शासन गर्ने, उनीहरूले कहिले पनि आत्मिकी परमेश्वरको राज्य बुझ्न सकेन, परमेश्वरको बारेमा गहिरो प्रकारले बुझ्न सकेन। एनिवे, तर 4000 वर्षपछि उद्धारकर्ताको प्रतीक्षा मानिसहरू गर्दै गर्दा अब्राहम आए। धेरै मान्छेले अब्राहम नै होला भन्ने पनि सोचेका थियो होला, तर उनीद्वारा एउटा जाति खडा गरेर परमेश्वरको यो योजना जुन भविष्यवाणी भएको थियो उद्धारको, मानिसको उद्धारको, स्वर्ग जाने बाटोको अब्राहम तयार गर्न आएका थिए। उहाँद्वारा परमेश्वरले एउटा करार बाँध्नु भएको थियो। अनि आदमले गरेको पापको, आदमले अब्राहम चुनिएर परमेश्वरले अब्राहमलाई मानिसहरूको उद्धारको करार गर्न गर्नुभयो। एक्चुअली तपाईँलाई मैले गल्ती भनेछु, मैले यहाँ लेखेको चाहिँ आदमको समय भनेको चाहिँ येसु के अरे आदमले पाप गरेर अब्राहमको समय भनेको त 2000 वर्ष, किनभने येसु प्रभु संसारमा आउनुभएको 4000 वर्षपछि, है त्यो मैले गलत गरेँ। येसु संसारमा आउनुभएको 4000 वर्षपछि, आदम र हवाले पाप गरेपछि 4000 वर्षपछि येसु संसारमा आउनु भएको। अब्राहम आएको बेला चाहिँ 2000 वर्ष, त्यसपछि अब्राहमद्वारा जुन काम भयो, हामीले धेरै कुराहरू अब्राहमको बारेमा बाइबलमा पढेका छौँ होइन, अनि उनीद्वारा जुन वंश खडा गरिन्छ, जुन वंशद्वारा परमेश्वरको अनुग्रह संसारमा आउनु पर्थ्यो, जुन वंशमा उद्धारकर्ताको जन्म हुनु पर्थ्यो, बाइबलमा जे जे भविष्यवाणी भएको छ, दाउदको कुलबाट जन्मिने येसु प्रभु, यहुदा को कुलमा जन्मिने, दाउदको वंशमा जन्मिने, यो सबै कुरा त्यही अनुसार भएको छ। तर मानिसहरूले परमेश्वरको प्रतिज्ञालाई पछ्याउँदै गएनन्, उनीहरूले गल्ती गर्दै गए, तर परमेश्वरले के अरे कहिले पनि परमेश्वरले बदल्नु भएन। अनि त्यही कारण म भन्दछु अब्राहम 2000 वर्षपछि, अब्राहम पछि 500 वर्ष अर्को, 500 वर्षपछि अर्को व्यक्ति आउँदछन्, जब इजरायलीहरू अब्राहमका सन्तानहरू अब्राहम इसाक अनि याकुब, याकुबका एउटा छोरा येसु मिश्र देशमा बेचिन्छ, अनि परमेश्वरले उसलाई आशिष दिएर दोस्रो स्थानमा प्रधानमन्त्रीको स्थानमा पुर्याउनुहुन्छ। अनि तपाईँले पढ्न सक्नुहुन्छ कसरी याकुबका बाँकी छोराहरू पनि मिश्रमा पुग्छन् अनिकालबाट बस्नलाई। अनि त्यसपछि इजरायलीहरू भनेको चाहिँ यहुदीहरू, यो याकुब अब्राहमका सन्तान सबै मिश्र देशमा 400 वर्ष बस्छन्। सुरु सुरुमा उनीहरू राम्रै थियो, राम्रै किनभने प्रधानमन्त्री चाहिँ यहोशुफ थिए, तर पछि पछि हुँदै जाँदा के भयो, इजरायलीहरूलाई विरोध गर्न थाले, पहिलाका कुरा बिर्से, त्यसपछि उनीहरू दासत्वमा थिए, तर परमेश्वरले उनीहरूलाई यति आशिष दिनुभयो कि उनीहरू बढेर जान्थे, जे जे उनीहरूको हुन्थ्यो त्यो त्यो डबल हुँदै जान्थ्यो, परमेश्वरको आशिष थियो। तर मिश्रीहरूले इजरायलीहरूलाई एकदमै दुःख दिएको थिए। त्यसपछि परमेश्वरले मोसालाई चुन्नुभयो, तपाईँलाई थाहा छ मोसाको पालामा जेठो छोरा के भन्छ, जेठो होइन सबै छोरा इजरायलको मार्नुपर्ने हुन्थ्यो, तर मोसालाई चाहिँ आफ्नो आमा बाउले लुकाएर राख्छन् र फिर के अरे त्यहाँको फिरौनको छोरी राजकुमारी निस्किने बेलामा पारेर पानीबाट बगाउँछन्, उसले भेटाएर राजकुमार बनाएर छोरा बनाएर राजकुमारीले मोसालाई पालेको हुन्छ, अनि 500 वर्षपछि यो घटना हुन्छ होइन। अनि त्यसरी मोसाले वास्तवमा मिश्र देशबाट इजरायलीहरूलाई निकालेर ल्याउँछन्। तपाईँलाई म अब्राहमको कुरा यहाँ पढ्न चाहन्छु, एउटा जलिरहेको पोथ्राको ज्वाला, यो चाहिँ के अरे मोसाको बारेमा, ज्वालामा परमप्रभुको दूत तिनीहरू कहाँ प्रकट भएर तिनले पोथ्रालाई हेरे, त्यो पोथ्रा जलिरहेको थियो तापनि भस्म हुन हुँदैन थियो। मोसाले भने अब म छेवैमा गएर यो गजबको वृक्षलाई हेर्नेछु, त्यो पोथ्रा किन भस्म हुँदो रहेनछ। जब हेर्नलाई त्यति तिनी नजिकतिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बिचबाट मोसा ए मोसा भनेर तिनलाई बोलाउनु भयो, अनि तिनले भने म यही छु। मोसा परमेश्वरसँग कुरा गर्न थाले। सुरुमा त पोथ्रा बोलेको देखेर त्यो नजिकै गइरहेको थियो, भेडा हेरेर मरुभूमिमा बसेको बेलामा यो घटना हुन्छ, अनि त्यो सबै कुरा भनेर हामीले अहिले टाइम छैन, तर तपाईँलाई म खालि सम्झना दिन चाहन्छु, मान्छेहरूले मसा नै उद्धार गर्न आएको हो कि भन्ने सोचेका थिए। अनि यहाँनिर प्रस्थान 3:5-6 यस्तो छ, तब परमेश्वरले भन्नुभयो, यता नजिक नआइज, तेरो खुट्टाबाट जुत्ता फुकाल, किनभने त उभिएको त्यो ठाउँ पवित्र भूमि हो। उहाँले अझै भन्नुभयो, म तेरा पिता पुर्खाका परमेश्वर हुँ, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। तब मोसाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्वरलाई हेर्न डराए, किनभने त्यहाँ परमेश्वरको चमक मोसाको लागि गाह्रो थियो, किनभने मानिसहरू पापी भएको कारणले परमेश्वरको नजिक त जानै सक्दैन थियो। यो कुरो एकदम प्रष्ट हो, तपाईँ र म पाप नै रहेर परमेश्वरको सम्बन्धमा आउन सक्दैनौँ। त्यस कारण प्रस्थान 3:7-8 के छ, तब परमेश्वरले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ, यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल ठुलो देश अर्थात् दूत र मोह बग्ने देश, कनानी, हित्ती र एमोरी, परिजी, हिब्बी र इबुसीहरूको देशमा ल्याउनलाई म ओर्ली आएको छु। परमेश्वरले मोसालाई इजरायलीहरूलाई कसरी कनान, जो चाहिँ दूत र मोह बग्ने देशमा पुर्याउने भन्ने कुराको बारेमा यहाँ भन्नुहुन्छ। तपाईँलाई थाहा छ, अब्राहम परमेश्वरले चुन्नुहुन्छ र पनि उसले पाप पनि गर्छ, उसले चाहिँ आफ्नो श्रीमतीको बारेमा झोटा बोल्छ, तपाईँलाई थाहा छ है। अनि यहाँ मोसाको कुरा गर्दा मोसाले चाहिँ रिस गर्छ, अनि त्यो कुरो यहाँ छ, मोसा परमेश्वरसँग पनि रिसाउँछ। परमेश्वरले मोसालाई पानी, इजरायलहरूलाई पानी चाहिँदाखेरि चट्टानमा त्यो लट्ठीले हिर्काउनु पर्दैन थियो, उसले खालि मुखले बोल्ने, तर उसलाई रिस उठ्छ, उसको समस्या रिस थियो, रिस उठेर त्यो लट्ठी बजार्छ, पानी पनि आउँछ, तर मोसाले त्यसको मूल्य चुकाउनु पर्छ, किनभने उसले अब त्यो प्रतिज्ञाको मुलुकमा जान सक्दैन। मोसाले उद्धार पाएका थिएनन्, पाएका छन्, तर केही कुरा चाहिँ गुमाएका छन् उनको पापको कारणले। अनि मोसा र हारुनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे, तब मोसाले तिनीहरूलाई भने, सुन, ए विद्रोही मानिस हो, के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिउँ? अनि मोसाले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लौरोले चट्टान हिर्काए। त्यहाँनिर खास पढ्यो भनेदेखि उहाँले भन्नुभएको चाहिँ खालि बोल्नु मात्रै पर्थ्यो, तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए। तर परमप्रभुले मोसा र हारुनलाई भन्नुभयो, मलाई इजरायलीहरूको सामु पवित्र नतुल्याई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिमीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउने छैनौ। उनीहरूले पाएको परमेश्वरबाट दण्ड, उनीहरूले त्यो देश, जुन देशको प्रतिज्ञा भयो त्यहाँ जान नसक्ने, होइन, किनभने उनीहरूले परमेश्वरलाई विश्वास नगरेको। मतलब के हो, परमेश्वरले जे भन्नुभएको थियो त्यो नगरेर अर्कै कुरा गरे, र पनि परमेश्वरले काम गर्नुभयो। अनि तपाईँ र मेरो जीवनमा यस्तो कति छ, परमेश्वरले भन्नुभएको कुरामाथि विश्वास नगरेर आफ्नै विचार गरेको, होइन? हामीले धेरै कुराहरू यस्तो गरेका हुन्छौँ। त्यसैले यहाँनिर उसको समस्या हामी देख्दछौँ। त्यसपछि व्यवस्था 18 हामी हेर्नेछौँ, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइहरू मध्येबाट म जस्तै एकजना अगम वक्ता, यो चाहिँ मोसाले बोलेको कुरा, जो चाहिँ उद्धारकर्ताको बारेमा, येशु ख्रीष्टको बारेमा फेरि यहाँ बोल्दछन्, यही कुरा अब्राहमले पनि बोलेका छन्, होइन, एकजना अगम वक्ता तिमीहरूको निम्ति खडा हुनु गर्नुहुनेछ, तिमीहरूले तिनीहरूको कुरा सुन्नु, किनकि अब उपरान्त परमप्रभु हाम्रो परमेश्वर स्वरको स्वर सुन्न नपरोस् र यो डरलाग्दो अग्नि कहिल्यै हेर्नु नपरोस्, नत्र त हामी मर्नेछौँ भनी होरे पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्वरसँग तिमीहरूले यही बिन्ती गरेका थियौ, अनि परमप्रभुले मलाई भन्नुभयो, तिनीहरूले ठिकै भनेका छन्। त्यस कारण यहाँनिर यो परमेश्वरले तिमीहरूको आफ्नै दाजुभाइहरू मध्येबाट म जस्तै एकजना अगम वक्ता तिमीहरूको निम्ति खडा गर्नुहुन्छ, यो चाहिँ येशू प्रभुको बारेमा भन्नुभएको कुरा हामी यहाँ देख्दछौँ। अर्को एउटा पद पनि हामी पढ्नेछौँ, दोस्रो सामुएल 7:12-13। जब 13 दिन पुरा हुनेछ र त आफ्ना मित्रहरूसँग विश्राम गर्नेछस्, तब म तैँले तेरै सन्तान मध्येबाट, तेरै शरीरबाट एकजना तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु र त्यसको राज्य स्थिर गराउनेछु। त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गराइदिनेछु। यो उद्धारकर्ताको भविष्यवाणीको कुरा हामी यहाँ पुरानो नियममा देख्दछौँ। त्यसकारणले अब यहाँ परमेश्वरले उद्धारकर्ता आउनुहुने कुराको बारेमा यहाँ भन्नुभएको हामी देख्दछौँ। मानिसहरू पुरानो नियममा उद्धार गर्ने व्यक्तिको पर्खाइमा निरन्तर थिए, त्यही कुरो तपाईँलाई म भनिराखेको थिएँ। पुरानो नियममा मात्रै होइन, अहिले भर्खरै हेऱ्यौँ अनि त्यो सामरी स्त्रीलाईसम्म त्यसको बारेमा थाहा थियो होइन। त्यसकारणले अब्राहम, मोसा र अर्को व्यक्ति थिए दाउद, मान्छेहरूले दाउदलाई पनि उद्धारकर्ता भनेर सोचे, तर यिनीहरू सबै मानिस मात्र थिए, उनीहरूले उद्धार गर्न सक्दैन थिए। जुन बेलामा येशु जन्मनु भएको थियो त्यो एउटा एकदमै महत्त्वपूर्ण समयमा जन्मनु भएको थियो। अनि यहाँनिर तपाईँलाई पावलले गलाती 4:4 भनेको कुरा म सम्झाउँछु। त्यो समय जब येशु प्रभु संसारमा जन्मनु भएको थियो त्यो एउटा परमेश्वरले छान्नु भएको, तयार पार्नु भएको ठिक समय थियो। किन ठिक समयमा थियो भनेदेखि, त्यो बेलामा रोमी साम्राज्य यति फैलिएको थियो, त्यतिखेर जुन देशहरूको बारेमा, जुन ठाउँहरूको बारेमा थाहा थियो, ती सबै ठाउँमा मान्छे स्वतन्त्र प्रकारले आउन जान सक्थ्यो। अनि त्यो बेलामा ग्रिक भाषा सबै ठाउँमा बोलिन्थ्यो। त्यसले के भयो त भन्दा, येशु प्रभु आउनु भएपछि चेलाहरूले उहाँको सुसमाचार प्रचार गर्नु, उहाँको ठाउँ ठाउँमा गएर मण्डली खडा गर्नु, यो सबै कुरा गर्न सजिलो भयो। यो सबै कुराको तयारी परमेश्वरले गर्नुभएको कुरा हामी देख्दछौँ। अनि त्यस कारणले यो समयको बारेमा कुरा गर्दाखेरि गलाती 4:4 पावलले भन्छन्, समयको पूर्णता, परमेश्वरले आफ्नो पूर्णतामा, भनेको चाहिँ फुलनेस अफ टाइम भन्छ अङ्ग्रेजीमा, समयको पूर्णतामा, अघि त्यो सबै भनिराखेको जुन समय छ त्यसको पूर्णता, जब त्यो समय आयो परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, उहाँ एउटा स्त्रीबाट जन्मनु भयो तथा व्यवस्थाको अधीनमा जन्मनु भयो, भनेको चाहिँ येशु प्रभु जो जन्मनु भएको थियो मानिसको रूपमा, व्यवस्थाले के गर्छ, परमेश्वरको धार्मिकता अनुसार जिउने कुरा देखाउँछ। 10 आज्ञा, वास्तवमा जसले 10 आज्ञा पालन गर्न सक्छ उसले परमेश्वरको नियम अनुसार जिउन सक्छ। तर एउटा कुरा हामीले बाइबलबाट सिक्छौँ, कुनै पनि मानिसहरू जो पापी छन्, जो पनि मानिस हुन्छ, आफ्नो शक्तिमा यो 10 आज्ञा पालन गर्न सक्दैन। त्यही कारणले येशुमा नयाँ जन्म पाएर येशुद्वारा जो अनुग्रह, पवित्र आत्माको शक्ति पाउँछ, त्यसपछि तपाईँ र म परमेश्वरको इच्छा अनुसार जिउन सक्छौँ। त्यस कारणले तपाईँ र मैले जबसम्म आफैलाई परमेश्वरमा सुम्पाउँदैनौँ, उहाँमा भरोसा गर्दैनौँ, क्रिस्चियन हुनु भनेको चाहिँ परमेश्वरमा भरोसा गरेर जिउने, उहाँको आत्माद्वारा डोर्याइने, अपवित्र कुरा र गलत कुरा, पाप कुरा त्याग्ने, त्यस कारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि भएको हुनुपर्छ, त्यही कुरो बाइबलमा छ। अनि यहाँनिर समयको पूर्णता भएपछि उहाँ आउनुभयो, अनि यो नै वास्तवमा ख्रिस्मसको समय हो होइन। तपाईँलाई मैले भनिसकेँ, ख्रिस्मसको समय चाहिँ त्यतिखेर व्यापारी दृष्टिकोणले रोमी रोड भन्छ, रोमन रोड भनेर भन्यो भने तपाईँले इतिहास पढ्न सक्नुहुन्छ, जुनसुकै ठाउँमा जान मिल्थ्यो। यो सबै कुरो परमेश्वरद्वारा तयार पार्नुभएको ठिक समय भएको थियो, समय पुरा भएको थियो। त्यो बेलामा उद्धारकर्ता संसारमा आउनुहुने समय भयो। उद्धारकर्ता संसारमा आउँदाखेरि आदमले पाप गरेको 4000 वर्षपछि आएको होइन। अहिलेसम्म आदमले पाप गरेको टाइम हेऱ्यो भने 6000 वर्षको हिसाब हामी आउँछौँ। येशूको आगमन अनि योद्वारा के हुन्छ, 4000 वर्षपछि येशु प्रभु संसारमा आउनुभयो। परमेश्वर धीरज गरेर मानिसहरूलाई पर्खिराख्नुभयो, उहाँले आफ्नो ठिक समयमा उद्धारकर्ता पठाउनु भयो। अनि तपाईँलाई म भन्छु, समयको पुरा भएपछि जब येशु प्रभु संसारमा आउनुभयो, युहन्ना 1:14 यो कुरालाई यसरी भन्छ, अनि वचन देहधारी हुनुभयो, यहाँनिर युहन्ना एकको एकमा पढ्नुभयो भने आदिमा वचन थियो, वचन परमेश्वरमा सँग थियो, वचन नै परमेश्वर हुनुहुन्थ्यो, त्यो येशु ख्रिस्टको बारेमा। वास्तवमा त्रिएक परमेश्वर भनेको यति रहस्यमय कुरा हो कि तपाईँले मेरो दिमागले बुझ्नु पनि सक्दैन, किनभने कसरी तिनवटा अनि कसरी एउटा, किनभने येशु प्रभुले जे जे गर्नुहुन्थ्यो उहाँले के भन्नुभयो, म मेरो इच्छा होइन पिताको इच्छा गर्न आएको। जहिले पनि येशु प्रभु परमेश्वर पुरै हुनुहुन्छ, उहाँ पितालाई प्रकट गर्न आउनु भएको छ, अनि त्यो जो वचन हुनुहुन्थ्यो येशु प्रभु देहधारी भनेको शरीर लिनुभयो, मानिस हुनुभयो, मानिसको अवतार लिनुभयो, अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बिचमा बास गर्नुभयो। वास्तवमा यो शब्द ग्रिकबाट ल्यायो भने के शब्द हुन्छ भने नि, जसरी मन्दिरमा ट्याबरनेकल्स भन्छ नि त्यो जहाँ चाहिँ महापवित्र स्थानमा उहाँको उपस्थिति हुन्थ्यो त्यहाँ बास हुन्थ्यो, त्यस्तै तपाईँहरू मेरो हृदयमा बास। हामी बाइबलमा कोरन्थमा पहिलो कोरन्थमा हाम्रो शरीरलाई पवित्र आत्माको मन्दिर भनेको छ। त्यस कारण तपाईँलाई म अलिकति आज यो कुरा नबिर्सनलाई उत्साह दिन चाहन्छु। त्यो के हो भने तपाईँहरू म जसले ख्रिस्टलाई ग्रहण गरेका छौँ पवित्र आत्माको मन्दिर हौ। त्यस कारणले तपाईँहरू मेरो दिमाग, सोच, इच्छा, विचार, एकअर्काप्रति गर्ने व्यवहार परमेश्वरलाई थाहा छ। परमेश्वरको उपस्थितिमा नगर्नुपर्ने कुरा हामीले चट्टै छोड्नुपर्छ प्रियहरू, त्यस्तो खालको क्रिस्चियन फरक हुन्छ। त्यही कारण कतिचोटि हामी कति कमजोर छौँ, कतिचोटि हामी संसारको मान्छे जस्तै छौँ, अझ खराब छौँ। त्यही कारण तपाईँलाई म उत्साह दिन चाहन्छु यो बेलाको यो क्रिसमसको कुरा गर्दै गर्दा परमेश्वरको वचनले ल्याउनु पर्ने बदलाउ रूपान्तरण तपाईँ र ममा भएको होस्, अनि हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो। येशु प्रभु जुन बेलामा संसारमा हुनुहुन्थ्यो, येशुको बारेमा जति पनि कुराहरू हामी हेर्छौँ, उहाँ एउटा महिमित व्यक्ति हुनुहुन्थ्यो, पिताको जस्तो महिमा उहाँमा थियो, पर्फेक्ट हुनुहुन्थ्यो येशु प्रभुको बारेमा। वास्तवमा क्रिस्चियन भनेको सबै येशु प्रभुको बारेमा हो, केवल येशुको कुरा, अरू केही कुरा होइन, किनभने उहाँले उद्धार दिनुहुन्छ, उहाँ पवित्र आत्मामा हामी कहाँ आएर बस्नुहुन्छ, उहाँद्वारा नै हामीले सबै कुरा गर्न सक्छौँ, उहाँको इच्छा अनुसार जिउन सक्छौँ, अनि उहाँले नै हामीलाई पवित्र आत्माद्वारा आफ्नो बाटोमा डोर्याउनुहुन्छ। त्यस कारण उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ। त्यसै कारणले उहाँले युहन्ना 14:6 हुन्छ, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पिता कहाँ जान सक्दैन। हामीले जिउने बाटो, हिँड्ने बाटो, जिउने जीवन र जति पनि कुरा सत्य छ येशु प्रभु हुनुहुन्छ, उहाँले भन्नुभएको कुरा, उहाँलाई योग्य हुने कुरा मात्र हामी गर्न सक्छौँ। त्यस कारणले यहाँ यो कुरो हामी प्रष्ट रूपमा पाउँदछौँ। अनि आज येशूले मानिसहरूको पापबाट छुटकाराको मूल्य आफ्नै बलिदानद्वारा तिर्नुभयो, जुन चाहिँ 2000 वर्ष अगाडि नै गरिसक्नुभयो, अनि उहाँ बौरी उठ्नु भएर स्वर्गमा पिताको दाहिने बाहुलीमा बस्नु भएको छ। हामी येशूलाई प्रभु भनेर स्वीकार गरेर हामी उहाँ के भन्छ परमेश्वरको छोराछोरी परिवारमा गाभिन्छौँ। हामीले भन्छौँ हामी परमेश्वरको परिवार, के तपाईँमा परमेश्वरको के चरित्र छ, येशूको चरित्र छ, तपाईँ नयाँ हुनुहुन्छ, के तपाईँमा पवित्रताको व्यवहार छ। प्रियहरू, तपाईँहरू मेरो दिमाग बदलिनुपर्छ। बाइबलमा फिलिपीकै कुरा गर्यो भने 2:5 तिमीहरूमा पनि त्यस्तो मन होस् जो येशु ख्रिस्टमा थियो। त्यो मन भनेको चाहिँ विचार हो, विचारद्वारा नै सबै कुरा सोच्छौँ, हामीले इच्छा गर्छौँ, योजना बनाउँछौँ, अरूसँग व्यवहार गर्छौँ, होइन। अनि उहाँले आफैलाई समर्पण हामीले चाहिँ उहाँलाई प्रभु स्वीकारेर आफैलाई उहाँमा सरेन्डर भन्ने शब्द अङ्ग्रेजीमा छ, समर्पण गरेर अनि उहाँलाई जब पछ्याउँछौँ हामी पापको दण्ड मृत्युबाट बचाइनेछौँ, अनि हामी परमेश्वरको पुत्र येशू संसारमा मानिसको रूप धारण गरेर जन्मनु भएको, अनि उहाँ पवित्र आत्मामा तपाईँ र मेरो हृदयमा आएर जिउनुहुन्छ। परमेश्वर पिताले आफ्नो पुत्रलाई मानिसहरूको उद्धारकर्ताको रूपमा पठाउनु भयो, त्यो चाहिँ क्रिसमसको समय हो। त्यही कारणले हाम्रो उद्धारको बाटो उहाँले तयार पार्नुभयो भनेर हामीले रमाइलो मान्न सक्छौँ, हामीले आफैलाई परमेश्वरको बाटोमा पुर्याउन सक्छौँ। येशू परमेश्वरको पुत्र स्वर्ग छोडेर मानिस बन्नुभयो, मानिस पूरा रूपमा, तर पाप नभएको मानिस होइन। यसकारण मानिसबाट जन्मनु भयो जुन चाहिँ हामीले युहन्न एक अध्यायको चौधमा अघि भर्खरै हेरिराखेका थियौँ होइन, हामीहरू हाम्रो साथमा उहाँ दिनदिनै जिउनुहुन्छ। थाहा छ येशूको जन्मको बारेमा? तपाईँलाई मैले यो पढेँ यहाँ पढेँ भने के छ, येशू तिनीहरू येशू ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मग्नी जोसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुनु अघि मरियम पवित्र आत्माद्वारा गर्भधारण भएकी थिइन्। अनि त्यही कुरो यहाँ के लेखेको छ, अघि मैले तपाईँलाई पढिसकेँ यसैया 7:14 यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्ने छिन्। अहिले भर्खरै हामीले हेऱ्यौँ मरियम कसरी गर्भधारण भइन्, र तिनले एउटा पुत्र जन्माइनी छन् र उहाँको नाउँ इमानुएल राखिनेछ। थाहा छ यो इमानुएलको मतलब चाहिँ परमेश्वर हामीसँग, जो युहन्नाको सुसमाचार 1:14 भनेको के, परमेश्वर हामीसँग हामी सँगसँगै बास गर्ने। अनि त्यो कुरो चाहिँ 1:14 हामीले यही हेरिरहेको थियौँ होइन, वचन देहधारी हुनुभयो, अनुग्रह र सत्यता पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो, तपाईँ र म भित्र। त्यसै कारणले हाम्रो शरीरलाई पवित्र आत्माको मन्दिर भनेर हामी भन्दछौँ। उहाँ इमानुएल हुनुहुन्छ, मानिसहरूको पापको मूल्य चुक्ता गर्न तिर्नलाई उहाँ क्रुसमा बलिदान हुन आउनुभयो, च्यानमा गाडिएर तेस्रो दिन बौरी उठ्नुभयो, पिताले उहाँलाई बिउताउनु भयो, अनि उहाँ हामीलाई विश्वास गर्नेहरूको लागि स्वर्गको ढोका खोलिदिनु भयो। उहाँलाई विश्वास गर्ने हामी सबैको लागि स्वर्गको ढोका खोलिदिनु भयो। अघि हामीले युहन्नाको सुसमाचार 14:6 हेर्दै थियौँ, बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोही पिता कहाँ जान सक्दैन, स्वर्गमा जाने ढोका उहाँले खोलिदिनु भयो। अनि के हामी उहाँलाई चिन्छौँ? आज तपाईँ र मेरो प्रश्न त्यही हो, के साँच्चै हामी उहाँलाई चिन्छौँ? परमेश्वरको पुत्र परमेश्वर हुनुहुन्छ, उहाँ हामी जस्तै मानिस भएर जन्मनु भएको थियो, यही कुरा क्रिसमसले हामीलाई सम्झाउँछ। उहाँको जन्मले गर्दा आज तपाईँ र मेरो निम्ति आशा, प्रेम, आनन्द अनि शान्तिको कुरा हामीले पाउन सक्छौँ, जो येशू ख्रिस्ट लिएर आउनुभयो। अनि परमेश्वर त्यो सबै कुरामा हामीसँग हुनुहुन्छ, अनि उहाँ भन्दै हुनुहुन्छ मानिसहरूलाई पापबाट छुटकारा दिन पाप रहित हुन जरुरी थियो, वास्तवमा पाप बिनाको भएर जन्म, त्यही कारण उहाँ कन्या केटीमा गर्भधारण हुनुभयो। हामीले त्यसको बारेमा हेर्यौँ, अनि उद्धारकर्ता समयको पुरा भएपछि फुलनेस अफ टाइम, अनि तपाईँलाई मैले यो पुरो अघिदेखि पढिरहेको छु, स्त्रीबाट जन्मनु भयो, जब समयको पूर्णता हुन्छ परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, उहाँ मानिस भएर जन्मनु भयो, मानिस भएर जन्मनु भयो, जुन कुरा हामीले 7:14 यसै या 7:14 भएको भविष्यवाणी हामीले हेरेका थियौँ। त्यस कारणले येशू ख्रिस्ट जो स्त्रीबाट जन्मनु भयो समयको पूर्णतामा, परमेश्वरले छान्नु भएको समयमा, अनि एउटा सिद्ध पर्फेक्ट भएर आउनुभयो, अनि तपाईँ र मेरो उद्धारको लागि आउनुभयो भनेर हामीले यहाँ देख्छौँ। अनि उहाँ चाहिँ पाप बिनाको हुनुहुन्थ्यो, त्यो हामीले मानिसहरूलाई पापको दण्ड मृत्युबाट बचाउन परमेश्वरले येशूलाई पठाएर मात्र सक्नुहुन्थ्यो, यो मात्र उपाय परमेश्वरले रच्नुभयो, किनभने त अरू उपाय चाहिँ मानिसहरूको उद्धारको लागि थिएन। त्यस कारणले यहाँ अर्को पद छ जसले फेरि भनेको छ अर्को बाटो छैन, चाहे जेसुकै धर्म मानुस, प्रेरित 4:12 जब पत्रुसले वचन दिँदै गर्छन् त्यहाँ के भन्छन्, अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन, केवल येशूको नाउँमा हामीले उद्धार पाउँदछौँ, अरू कुनै नाउँ दिएको छैन, किनभने बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन भनेर युहन्ना 14:6 हामीले हेरेको थियौँ। यो कुरो तपाईँ र मलाई निश्चय हुनु पर्यो, ताकि हामी घोषणा गर्न सक्छौँ, ताकि हामी जिउन सक्छौँ। तपाईँ र मेरो जिवाई प्रियहरू हो, येशु मात्रै बाटो हुनुभएको कुरा हाम्रो जीवनबाट देखिनुपर्छ। हामीले साँच्ची नै त्यसमा विश्वास गऱ्यौँ भने अझै मुक्ति नपाएका हाम्रा इष्टमित्र, हाम्रा छोरा, के भन्छ, कसैको त छोराछोरी पनि हुन्छ, बाबामा चर्चमा जान्छन् एकदम राम्रो छ, छोराछोरी विश्वासी छैन, थाहा छ तपाईँलाई, विश्वास नगर्ने स्वर्ग जाँदैन नि, होइन? यहाँनिर पावलले तिमोथीलाई लेख्दाखेरि पहिलो तिमोथी 2:5 के भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिस्ट। त्यस कारण त्यो मध्यस्थ एउटै हुन्छ, मानिस येशु ख्रिस्ट। त्यस कारणले येशु ख्रिस्टमा उद्धार पाउने कुरा यो एकदमै महत्त्वपूर्ण कुरा हो, यो सबभन्दा ठुलो सन्देश हो। मान्छेले यसपाला अचानक कतिजना मान्छे संसदमा जितेका छन्, हामीलाई थाहै नभएको मान्छे पनि संसद भएका छन्, माननीय भएका छन्, अब शक्ति पाएका छन्, होइन? कहिलेकाहीँ मान्छेलाई चिट्टा पर्छ, होइन? अस्ति कति धेरै चिट्टा नेपालले पर्यो भने सुनेको थिएँ मैले। त्यो सबै कुराले के गर्छ? त्यो सबै कुराले हामीलाई के पनि गर्दैन। जुन दिन हामी यो संसार छोडेर बाकसमा जान्छौँ नि, के पनि जान्दैन। तर येशूलाई विश्वास गरेको छ र उहाँमा जुन चरित्र हामीमा विकास हुन्छ त्यो जान्छ, किनभने येशू हामीलाई मध्यस्थकर्ता भएर, हामीलाई पुल भएर, सम्बन्ध गराउने भएर परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ। त्यस कारणले हामी उहाँद्वारा मात्रै उद्धार पाउँदछौँ। अन्तमा म फेरि यो पद पढ्न चाहन्छु अनि त्यसपछि हामी यहाँ सिधाउँछौँ। यहाँ चारवटा कुरा छ अनि तपाईँलाई म यसको बारेमा भन्न चाहन्छु। यसैया 9:6, होइन, येशू प्रभुको बारेमा। यो पनि 740 वर्ष अगाडि लेखिएको कुरा हो, 740 वर्ष। तर यहाँ येशू प्रभु को हुनुहुन्छ भन्ने कुराहरू, उहाँको राज्यको बारेमा प्रश्न लेखिएको छ। अनि कतिचोटि हामीले येशूलाई विश्वास गर्दाखेरि यसरी सोचेका छैनौँ। मैले भने नि तपाईँलाई, कहिलेकाहीँ भन्ने गर्छु, मानिसहरूको येशू चाहिँ यो सिँगान पुस्ने रुमाल जस्तो। धेरै मान्छेले येशूलाई त्यसरी लिन्छन्, जब छिउ छिउ लाग्छ, नाकमा सिँगान बग्छ, अनि मात्रै रुमाल देखिन्छ, अथवा उसको मुखमा केही पुस्नु पर्यो, अघि पछि रुमाल देखिँदैन। कतिजना मान्छेहरूको प्रभु त्यस्तै छ, तर येशू प्रभु त्यस्तो भएर रहन सक्नुहुन्न। उहाँ त प्रभु हुनुहुन्छ, उहाँको बारेमा लेखेको छु, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ। अब यहाँनिर पढ्नुहोस्, शासन उहाँको काँधमा हुनेछ, भनेको चाहिँ उहाँभन्दा माथि कोही हुँदैन, अधिकार गर्ने, शासन गर्ने। अहिले त दुनियाँभरको मान्छे शासन गरिरहेछन्, होइन? शैतानको शासन पनि हामी देख्छौँ। जसले येशूतिर फर्कँदैन त्यसलाई शैतानले चलाउँछ, किनभने परमेश्वरले त्यसरी अहिले कन्ट्रोल गर्नुभएको छैन। येशूतिर जो फर्किन्छ शैतानको केही लाग्दैन, तर जो मान्छे येशूतिर पुरा फर्किँदैन, अलिअलि आफ्नै इच्छा गर्छ, त्यसलाई शैतानले चलाउँछ, बुझ्नुहुन्छ? तर शासन चाहिँ प्रभुको हातमा छ, उहाँको काँधमा छ, उहाँले राज्य गर्नुहुन्छ। उहाँभन्दा माथिको शक्ति अर्को छैन, उहाँलाई अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर हुनुहुन्छ येशू प्रभु, शान्तिका पिता, अनन्तका पिता, शान्तिको राजकुमार उहाँ कहलाइनुहुनेछ। अनि वास्तवमा यो अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार, यसको बारेमा धेरै कुरा भन्न सकिन्छ, तर आज म समय लिन चाहन्न। तर तपाईँले सम्झिनुहोस् यो चारवटा कुरा, अनि यहाँनिर भनेको कुरा, उहाँको काँधमा शासन हुनेछ, उहाँले शासन गर्नुहुनेछ, उहाँभन्दा माथि अर्को कोही हुँदैन। यहाँनिर 7 के भन्नुहुन्छ, उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुने छैन। तपाईँ र म जसले उहाँको शासनलाई पक्का लिन्छौँ, भनेको चाहिँ के हुन्छौँ, हामी नयाँ हुन्छौँ। हामी यो संसारकै जस्तो घमण्ड, संसारकै जस्तो, संसारमा त बेजत हुन्छ नि त, मान्छे अगाडि नम्र हुन बेजत हुन्छ, होइन? नाम जान्छ, इज्जत जान्छ, अरूभन्दा आफू ठुलो हुनु पर्यो। यो सबै शैतानबाट आउने कुरा हो, प्रिय हो। वास्तवमा लुसिफर पहिला परमेश्वरको स्वर्गदूत, तर ऊ तल्लो ठाउँमा बस्न नचाहेर परमेश्वर बराबरी त्यही दाड, त्यही एक नम्बर हुन चाहने, सबैभन्दा पपुलर हुन चाहने चाहना आज मानिसहरूमा हुन्छ, चर्चमा व्याप्त हुन्छ, प्रियहरू हो, अगुवाहरूको बिचमा हुन्छ, जसले गर्दा मण्डली फुटाउने काम हुन्छ। मण्डली त तपाईँ र मेरो होइन नि, हामीले फुटाउनु पर्दैन, परमेश्वरको हो, येशू प्रभु त्यसको शिर हुनुहुन्छ। तर हामीमा समस्या भयो भने, हामीले वचन बुझेन भने यो सबै कुरा गर्छौँ। अनि यहाँ लेखेको छ, दाउदको सिंहासन र तिनको राज्यमाथि, यहाँ के लेखेको छ, शासन र शान्ति, उहाँको शासन र शान्तिको वृद्धि, उहाँको शासन र शान्तिको वृद्धि, त्यो चाहिँ बढ्दै जाने कुराको अन्त कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परम प्रभुको जोसले यो पुरा गर्नुहुनेछ। येशु प्रभुको बारेमा जसलाई तपाईँ र मैले प्रभु भनेर पछ्याएका छौँ, प्रियहरू त्यसका निराश नहुनुहोस्। यसले तपाईँ र मलाई आनन्द दिनुपर्छ। यसले तपाईँलाई मलाई यो क्रिसमसमा अझै आनन्दले भरिन सक्छौँ, अझै जोसले प्रभुको सेवामा लाग्न सक्छौँ, किनभने हाम्रो प्रभु उहाँको राज्य कहिले अन्त हुँदैन। उहाँको शान्ति र उहाँको शासनको वृद्धिको अन्त हुँदैन। सदाको लागि उहाँ राज्य गर्नुहुन्छ। जो तपाईँ र मेरो प्रभु हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वरको जोसद्वारा यो सधैँ हुन्छ, अनि तपाईँ र मैले उहाँलाई पछ्याइराखेका छौँ। अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, शान्तिका पिता, अनन्तका पिता, शान्तिको राजकुमार। अनि यो कुरालाई हामी याद गरौँ। परमेश्वरलाई धन्यवाद होस्। अनि यस घरी म तपाईँलाई भन्न चाहन्छु, यहाँनिर यो पद फेरि पनि लुका 19:10 के रहेछ, किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। तपाईँ र म एक दिन हराएका थियौँ, उहाँले भेटाउनु भयो, अथवा हामीले उहाँलाई भेटायौँ विभिन्न तरिकाबाट। हामी सबैको गवाही छ कसरी प्रभुले ल्याउनु भयो। तर त्यहीँ नबस्नुहोस्, बढ्नुहोस्, अझै नजिक हुनुहोस्, उहाँलाई अनुभव गर्नुहोस्, उहाँको शासनलाई अनुभव गर्नुहोस्। सम्पूर्ण कुरा उहाँलाई सुम्पिदिनुहोस्। तपाईँको चिन्ता फिक्री सब जान्छ, अनि तपाईँहरू मेरो खाँचो आवश्यकता उहाँले पुरा गर्नुहुन्छ। हाम्रो विश्वास बलियो हुन्छ। प्रियहरू, आज परमेश्वरको इच्छा तपाईँहरूको मेरो लागि यही हो। त्यस कारण यो क्रिसमसको कुरा तपाईँ र मलाई परमेश्वरको मिलापमा ल्याउने, त्यति मात्र होइन, तपाईँ र मैले अरूलाई मिलापमा ल्याउने सेवा पनि गर्ने। अनि सोच्नुहोस्, जब तपाईँ र मैले ख्रिस्टलाई चिन्छौँ, हामीले अरूलाई पनि चिनाउन चाहन्छौँ। त्यस कारणले यो वर्षको क्रिसमस तपाईँ र मेरो निम्ति एउटा बदलाव ल्याउने, परिवर्तन ल्याउने, साँच्ची नै स्मरणीय, आशिषमय हुन सकेको होस्। सायद तपाईँले फोकस गर्न सक्नुहुन्छ तपाईँका इष्टमित्रहरू, परिवारहरू जसले ख्रिस्टलाई चिनेको छैन, प्रार्थना गर्नुहोस् पहिला, किन परमेश्वरले काम गरेर मात्रै बदलाव आउन सक्छ। परमेश्वरले काम गर्नुहुन्छ, उहाँको चाहना, सबैलाई बचाउने इच्छा उहाँ गर्नुहुन्छ। हामीले अघि भर्खरै हेरेको थियौँ, होइन? त्यस कारण लेट्स प्रे, अनि परमेश्वरमा भरोसा गरौँ। तपाईँले आफैलाई मूल्याङ्कन गर्नुहोस्, तपाईँको सम्बन्धले साँच्ची नै परमेश्वरसँग मिलापमा ल्याएको छ कि छैन, र अरूलाई पनि मिलापमा ल्याउने काममा हामी अगाडि बढेका छौँ कि छैनौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। आउनुहोस्, हामीहरू प्रार्थना गरेर